नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आज शुक्रबारको श्रृङ्खलामा हामी एउटा कथा लिएर आइपुगेका छौं। आजको श्रुति सम्वेकमा हामी जैनेन्द्र जीवनको कथा एउटा आधुनिक राजा मिदासको वाचन सुनाउँछौं। यो कथा हामीले गरिमा पत्रिकाको कथा विशेषांकबाट लिएका हौं। प्रस्तुत छ जैनेन्द्र जीवनको कथा एउटा आधुनिक राजा मिदास। प्रसाधन टेबलको घर घर खोले विश्वनाथले यो कालो चस्मा पोलोराइड ऐनाको उनको एउटा अफिसरले विदेशबाट ल्याइदिएको। आफू जलस्रोत संस्थानको महाप्रबन्धक छँदा अर्को सिनियर अफिसरको पालो मिचिकन जापान तालिममा पठाइदिएका थिए उनले त्यसलाई। बिहे नभएको र पहाडी नदी जल परिवहन भन्ने विषयबाट विदेशबाट विशेष योग्यता हासिल गरेको त्यस इन्जिनियर केटालाई आफ्नै छोरी बिडाउने सुर थियो उसको। उनलाई त्यस्तै डाक्टर इन्जिनियर भइसकेको र सुशील सुदर्शन केटा चाहिएको थियो भने केटालाई चाहिँ थियो उनकै जस्तो प्रतिष्ठित र पावरदार कुलमा सम्बन्ध जोड्ने इच्छा। त्यसमाथि पनि उनी त झन् आफ्नै अफिसको महाप्रबन्धक, समीकरण एकदम मिलेको थियो। बिहे नहुने कुरै थिएन, खालि छ महिनाको कोर्स सकेर केटो जापानबाट फर्कनु मात्र बाँकी थियो। तर त्यसको तीन महिना पनि नबित्दै छोरी चाहिँ जुन दिन उनको आफ्नै ड्राइभर टिपेर हिँडेकी थिए त्यो दिनदेखि उनलाई न त्यो केटोमा कुनै दिलचस्पी रहेको थियो न त त्यसले ल्याइदिने उपहारमा नै। त्यसैले तालिम सिद्ध्याएर फर्केको भोलिपल्टै बिहान केटोले चाहिँ घरैमा आएर उपकारको बोझले झुक्नुसम्म झुकेको नमस्कारका साथ विदेशको चिनो स्वरूप टक्राएको मूल्यवान पोलोराइड सनग्लासलाई पनि दिगदार भएर उही दिन एकातिर थन्क्याएपछि आजसम्म त्यसलाई छोएका पनि थिएनन् विश्वनाथजीले। अहिले त छोरीले छोराछोरी समेत पाइसकेकी छ तर बाबुआमा दुवैले मुख हेरेका छैनन् छोरीको। अनि यो नक्कली जुँगा चिटिक्क परेको कस्तो राम्रो, ऐना हेर्दै जुँगा मिलाए उनले। आहा, कस्तो दुरुस्त लौ, मानव कैयन दिनदेखि पालेर छाँटी छाँटी मिलाएको जस्तो। कसले भन्छ यसलाई नक्कली? मनोज, उनको मनोज यस्तै यस्तै माल बटुलेर के गरिरहन्छ। स्कुलको नाटक साटकमा खेल्छ क्यार। अभिभावक दिवसको निम्तोमा उसले स्कुल सेन्ट जेभियर्सको फंक्सन एकफेर उनले पनि हेरेका छन् गोदावरीमा। मनोज र उसका साथीहरू मिलेर एउटा के अङ्ग्रेजी नाटक देखाएका थिए त्यहाँ। नाटकमा छोरोको अभिनय हेरी हेरी मक्क परेका थिए बाबुआमा दुवै, त्यति बेला अझ आमा चाहिँ बढी। अहिले पनि घरमा कोटा खोलेर हेऱ्यो भने यस्तै यस्ता माल यत्रतत्र छरिएका फेला पर्छन् उसका। नक्कली जुगा, नक्कली कपाल, किसिम किसिमका काउबॉय टोप अनि गिटार, माउथ आर्गन, अर्धनग्न युवतीहरूका ठूल्ठूला पोस्टर, डिस्को क्यासेट, पिङपङ र क्रिकेटको ब्याट पनि, फेरि सब त्यसै असरल्ल फिजारिएका। यति बेला आफ्नो एउटै छोरोप्रति उर्लेर आएको मुटुभरिको मायालाई मानौ आफैसित कुरा गर्दै पोखे उनले। लट्ठु सलक्कै मिलाएर राखे पनि त हुन्छ नि यसो। जुगापछि अब के बाँकी भयो? एउटा कोठी, सायद एउटा कोठी भए अब पुग्यो। र कोठीका लागि चाहिँ स्वास्नीको गाजलको बट्टालाई प्रयोगमा ल्याएका छन् उनले दिनभरिका लागि नपोछियोस् भनेर। त्यसमा थोरै मात्रामा एउटा मलुवा एसिड समेत मिलाइकन, ऐनामा उभिएर मिलाइ मिलाइकन गालामा त्यसको कोठी बनाइसकेपछि सन्तुष्ट भएर मानव आफैसँग उनले सोधे, भएन त उस्तै दुरुस्त प्राकृतिक कोठी नै जस्तो। अनि त्यो दिन बिहान 8 बजेतिर विश्वनाथ लोहनीको गरीधारास्थित त्यो सुन्दर र भव्य बंगलाबाट निस्केर हाफ कमिज, पुरानो पुरानो प्यान्ट लगाएको, कालो चस्मा भिरेको, जुङ्गा पालेको, गालामा एउटा ठूलो कोठी भएको र साधारण जस्तो देखिने जो मान्छे पैदलै लुरु लुरु बाहिरतिर लाग्यो त्यो सधैँ बिहान 10 बजेतिर त्यही घरबाट पाइप मुखमा च्याप्दै पछि पछि नोकरलाई ब्रिफकेस बोकाएर ठमठम बाहिर निस्कने, ड्राइभरले अदबका साथ उभिएर खोलिराखेको कारको ढोकाबाट भित्र छिरेर आत्मविश्वासले पूर्ण मुद्रामा पछिल्तिरको सिटमा गच्चक्क बस्ने, मैलपोस, सुरुवाल, कोट, टोपी लाउने, सधैँ सफा र चिल्लो पारेर दारी जुङ्गा खौरने, शरीरमा फूर्ति र तेज भएको र मानिसलाई सहजै प्रभाव पार्न सक्ने खालको आकर्षक एवं खाइहाल्दो व्यक्तित्वका स्वामी भीआईपी विश्वनाथ लोनीभन्दा धेरै भिन्न थियो त्यो धेरै। दुवैमा कुनै साम्य थिएन। आज बिदाको दिन थियो। शनिबार र उनकी दुलै भदौको बिहे भनेर अस्ति बिहिबारदेखि नै बस्दै माइत गएकी थिइन् पुलचोक। घरमा कोही थिएन। मनोज पनि आमा चाहिँसँगै मावल गएको थियो अनि जुन कार्यक्रम आज उनले बनाएका थिए त्यसको सुइँको पनि कसैलाई थिएन। स्वास्नीलाई उनले आफै नबताएका पनि हुन् किनभने त्यस्ता शोक वा खेलबाड बढै मन पर्दैनन् विमलालाई। बीसौं वर्ष बढे बढे ओहदामा बसेर नाम कहलाएका सचिव विश्वनाथ लोहनी मामुली खरदार मुखिया जस्तो गरेर पैदल र साइकलमा दिनभरि बरालिन हिँड्ने रे। उही पनि काम न काज के चालायो पत्तो पाएको भए आफ्नी श्रीमतीले के भन्दै थिइन् त्यो राम्रै थाहा छ उनलाई। देख्दा त सबैले देखिहाल्छन्, कसैले चिने भने, त्यसमाथि पनि अहिले बिहे हुन लागेको भदौको केटीपट्टिकाले देखे भने त झन् के भन्लान् उनलाई। उनकी अर्धाङ्गिनीलाई आफ्नो भन्दा पनि माइतीको इज्जत बढी सुर्ता छ। ठूला घरकी छोरी दिवंगत सरदार प्रेम प्रसाद पन्तलाई नचिन्ने को छ र अहिले पनि? बाबुको के कुरा, दाजुभाइ नै पनि कुन चाहिँ कम छन् र? परशुराम विदेश व्यापार निगमको महाप्रबन्धक, सोमनाथ त्यत्रो नाम चलेको डाक्टरै भयो, त्यतिपट्टि आर्मीपट्टि गएको नरोत्तम समेत अहिले कर्णेल भइसकेको छ। दाजुहरू तीनजना बाहेक कान्छो चाहिँ भाइ गोल्डेन उस्तै छ फेरि। गोल्डेन नाउँ त दिनेशनाथ पन्त हो तर उनले थाहा पाएदेखि घर गाउँमा बोलाउने नाउँ गोल्डेन नै छ उसको, किन हो कुन्नी? केटाकेटीदेखि नै कपाल कैलो भएर हो कि अथवा बोर्डिङमा पढेको हुनाले अङ्ग्रेजी ढङ्गले निवारण भएर हो वा कान्छो छोर भनेर बाबुआमाले प्यारो गर्दा गर्दै गोल्डेन भन्न थालेर हो? जे होस् ऊ पनि इलेक्ट्रोनिक इन्जिनियरिङ पास गरी आएको, वर्ष दिनमै क्यानाडामा काम मिलाएर गएको, पाँच वर्ष भइसक्यो, उताको उतै भए फर्कँदैन, उतै देशी स्वास्नी राखेर बसेको छ रे, अब आउँदैन भनेर भन्छन्, खोइ के हो कुन्नी? अनि त्यस्तो घरानिया र सम्भ्रान्त माइतीको छोरी बेटी र ओहदावाल र पावरदार घरकी बुहारी भएकी उसले इज्जतमा मानमा बस्न नजाने अरू कसले जान्दथ्यो? उनी पनि धेरै पटक धेरै मन्त्रालयका सचिव भए, राजदूत भएर विदेश घुमे, बडा हाकिम अञ्चलाधीश आदि भएर पहाड़ मधेसका गौडा गोस्वारा चाहे, विकास आयोजनाका चिफ भएर चलाए, संस्थानका महाप्रबन्धक भएर बसे, यहाँसम्म कि बीचमा एकफेर 14 महिना जति एउटा त्यस्तै काण्डको चक्रव्यूहमा परेर ढाक्रे पनि हुनु पर्यो उनलाई। आफ्नो सदाकालको बेदागी र स्वच्छ क्यारियरको सूर्यमा लागेको ग्रहण भन्छन् उनी त्यस अवधिलाई। कहिलेकाहीँ यस्तै रक्सी सक्सीको सुरमा राम वनवास पनि भनिदिन्छन्, वर्षलाई महिनामा परिणत गरेर। तर अहिले जहिलेसुकै होस्, जहाँसुकै होस्, जुनसुकै अवस्थामा किन नहोस्, मान्छेहरू साँच्चै भन्ने हो भने उनीसँग भन्दा विमलासँग बढ्दा डराउँथे, डराउँछन् अहिले पनि, त्यस्तै पनि छन् उनकी दुलाई। छोरी चाहिँ ड्राइभरसँग पहिले जाँदा एउटा हार्ट एट्याक हुन सकेन, अरू बाँकी सबै थोक पायो उसलाई, 3 महिना थलै परि, बिरामीबाट तङ्ग्रेर पनि 1.5-2 वर्ष त कुनै इष्टमित्र कहाँ, सभा समारोहमा, पार्टीमा, निम्तामा कतै कहीँ गएकी होइन ऊ लाजले। अनि त्यस्ती स्वास्नीलाई आजको यो बौलठी लहरको सबै बेली विस्तार लाइरहन पनि मन लागेन विश्वनाथलाई। यही कुराहरू मनमा गुन्दै हिँडेका थिए उनी। पत्तै नपाई पशुपतिनाथको पश्चिम ढोका पुगिसकेछन्। पशुपतिमा उति घुइँचो रहेनछ, चारै ढोका घुमेर दर्शन गरे उनले। त्यहाँबाट बागमती ओर्लिए, मुख हातगोडा धोए, आचमन गरे, बिरूपाक्षेलाई पानी चढाए, त्यसपछि पुल तरेर पारिपट्टि वनमा गएर घुम्न थाले। मन त्यसै त्यसै एउटा अज्ञात आनन्दले विभोर भएर आयो। यो जङ्गल, यो मन्दिर, घाट, बागमती, यहाँका बाँदरहरूको रमिता, छिनछिनमा आउने घाटीमा क्यामेरा भिरेका उत्सुक पर्यटकहरूको हुल र तिनका गाइडहरूको व्यावसायिक आख्यान, साना साना हस्तकलाका सामानहरू बेच्न पर्यटकका पछि पछि तछाड मछाड गर्दै लागिरहेका केटाहरू र तिनका अपरिमार्जित अङ्ग्रेजी 100 रुपिज सर, 100 रुपिज म्याडम, नो हाउ मच, 25 रुपिज, नो सर, नो 25 रुपिज, 75 रुपिज, 60 रुपिज, 50 रुपिज, नो 40 रुपिज, ओके, कति सुख सुख छ यहाँ। उनका जिन्दगीका हरेक बिहान यस्तै सुखमय, यस्तै फुर्सदमय, यस्तै आनन्दमय हुँदा हुन् त। तर कर्मठ, योग्य र अनुभवी अनि सरकारको अति महत्वपूर्ण मन्त्रालयका व्यस्ततम सचिव विश्वनाथ लोहनीको बिहान कहाँबाट त्यस्तो हुन पाउनु? उनको बिहान त काठमाडौँमा नपाइने भएर अमेरिकाबाट मगाएको अत्याधुनिक एलोप्याथिक औषधिदेखि लिएर विजय सालको गिलासमा राखेर खाने गरेको बासी पानीसम्मले निको हुन नसकेको बाल्यकालदेखिको कब्जालाई गाली गर्दै प्रारम्भ हुन्छ सधैँ। आधाबाट चुरोट र एउटा पूरा अखबार सिध्याउन्जेल कम्बोर्डमा बसेर कनेपछि बाहिर निस्कन साथ एक कप कडा र कफी तम तयार मिल्नुपर्छ उनलाई, नत्र त्यो दिनको ब्लड प्रेसरको पहिलो शिकार नै कान्छाले हुनुपर्छ। कफी सिद्धाएपछि आधा घण्टा जति मुखारी स्नान दारी काट्ने इत्यादि, त्यसपछि झण्डै घण्टाभर अर्को पाज पाठपूजा तल बैठकमा लब्बीमा पोटीका मुन्ती र चौरमा यत्रतत्र भेट्न आउने मानिसहरूको घुइँचो लागिसकेको हुन्थ्यो सधैँ। काम लाग्ने नलाग्ने सबै किसिमका मानिसहरू र यहीँबाट उनको कपाल तात्न सुरु हुन्थ्यो। तल भेट्न आउने मानिसको ताती देखेपछि उनलाई त्यसै त्यसै निसासिएको जस्तो लाग्दथ्यो। उच्च प्रशासकको हैसियतले बिताएको लामो कार्यकालमा दुई चार चल्तीका प्रशासकीय वा अझ भनौँ हाकिमी थेगो उनले सिकेका थिए, जस्तो अह हुँदैन कसैले केही कुरा माग गरेमा भन्ने, भइगो ल म हेरौँला त्यही कुरा उसले दोहोऱ्याएर तेराएर भनिरहेमा वा साह्रै दुःख पुकार गरेमा भन्ने, यसमा म विचार गरौँला कसैले भनेको कुरा आफूले नबुझेमा भन्ने, हुँदैन ल तपाईँ जानुहोस् मन नपरेको मानिसलाई भन्ने, हुन्छ यो कुरो म गरिदिन्छु तर म बिर्सन्छु होला एक फेर अमुक समयतिर मलाई सम्झाउनु होला, मन परेको मानिस छ भने वा उसको काम हुने भयो भने उनले भन्ने, घरमा भेट्न वा भन्न आउने मानिसहरूले उनको मुखबाट यस्ता थेगोहरू खुब सुन्नुपर्थ्यो। अनि यस्तै यस्ता थेगोका प्रयोगले प्रायः सबैका समस्याको एउटा एउटा टुङ्गो लगाएर बैठकबाट पोटिकाबाट चौरबाट उनीहरूलाई विदा गरेर पठाइसकुन्जेल त उनको रक्तचाप उच्च भइसकेको हुन्थ्यो। प्राय यसरी बित्दथे उनका बिहान जुन यसरी बित्दैनथे, ती पनि कम व्यस्त र तनावरहित हुँदैनथे। आफू कहाँ अरू चाकरीमा आएका जस्तै उनलाई आफू पनि उस्तै उस्तै ठाउँमा त चाकरीमा जानै पर्थ्यो, के गरून् बिचरा, समय समयमा 33 कोटी देवी देवताको पूजा आराधना नगरिकन यत्रो ठूलो ओदामा यत्तिका कोही टिकेको छ अहिलेसम्म? उनी भन्ने गर्थे विश्वनाथले नेपाल चिनेका थिए, विश्वनाथका पुर्खैले नेपाल चिनेका थिए, उनका बाबु नरनाथले नेपाल नचिनेका भए न आफू युद्ध शमशेरका पासा खेल्ने साथी भएर अपरिमित धन सम्पत्ति जोडेर उस बेलामै विश्वनाथलाई पढाएर लेखाएर यो स्थितिमा पुग्ने तुल्याउन सक्थे, न नेपाल नचिनिकन विश्वनाथ आज यो ओदामा पुगेर टिकिरहेर अथाह पैसा कमाउन सक्थे। अनि यसरी नेपाल चिनेका विश्वनाथ 33 कोटी देवी देवतामध्ये जहाँ जहाँ पुग्नुपर्ने हो त्यहाँ विलम्ब नगरिकन पुग्थे, पुग्दा एक बिहानै पुग्थे, सबै कुरा चाँचाँडो सिद्ध्याएर 6 बज्दा घरबाट निस्किसक्थे, अरू दिन जस्तो 8 बजुन्जेलसम्म अलम्बल गरिरहन मिल्दैन थियो उनलाई त्यसरी पुग्नुपर्ने बिहान। तैपनि कतिपटक त 6 नै बजे पुग्दा पनि भगवान्को दर्शन समेत पाइन्नथ्यो, भगवानहरू भगवानका पनि भगवान कहाँ जान हिँडिसकेका हुँदो रहेछन् उनी पुग्नुभन्दा अगाडि नै। कुन्नी यसैलाई भन्छन् कि क्या हो ठुलाको ठुलै पीर सानाको सानै पीर भनेर, हे प्रभु ठुलालाई मात्र सबै कुराको सुख कहाँ छ र, खोइय निश्वास छाडेर आफैसँग कुरा गरे विश्वनाथजीले। अनि त्यसरी कुर्नोसम्म कुरिकन चाकरी गरेर फर्कँदा त उनको रक्तचाप झन् टाकुरामै पुगिसकेको हुन्थ्यो। यसरी सधैँ बिहानदेखि पोजिसन लिएर बसेको हुन्थ्यो उनको ब्लड प्रेसर, कुनै युद्ध पङ्क्तिमा सिपाहीले पोजिसन लिएको जस्तो, कुन बेला कसलाई फायर गर्नुपर्ने हो के थाहा। कतिपटक त बिहान घरमा भेट्न आउने मानिसबाट सुरु गरिएको ब्लड प्रेसरको फायर बेलुकी अन्यत्रै पार्टीमा खाना आउने मानिससम्ममा पुग्दा पनि टुङ्गिएको हुँदैन थियो उनको। तर धेरै जसो चाहिँ रक्तचापको तोप दिउँसोको समयमा दागिन्थ्यो, अर्थात् अफिसमा रोज कुनै न कुनै स्टाफ उनको रक्तचापका शिकार हुन्थे, गजब हुँदो रहेछ फेरि यो रक्तचाप भन्ने रोग पनि। एक दिन अफिसमा एउटा माताहत अफिसरमाथि यस्तरी पड्किए उनी यस्तरी पड्किए कि आफै नै कता मुर्चा पर्छु कि भन्ने डर पनि भयो उनलाई, तर त्यति सजग हुँदाहुँदै पनि रिसले यस्तो चुर भएका थिए उनी कि आफूलाई नियन्त्रण गर्न सक्ने स्थितिमा पटक्क थिएनन्। बस यही मौकामा मुख्य सचिव उनको च्याम्बरैमा टुप्लुक्क आइपुगेका, न कुनै सूचना न कुनै खबर। मुख्य सचिव भनेपछि एक त उनले त्यसै मान्नुपर्ने उनका सिनियर, त्यसमाथि अहिलेको समयका साह्रै पावरफुल मानिस हुनु उनी। मुख्य सचिवलाई देख्न साथ विश्वनाथजीले उभिएर हात जोडे र उनी सोफामा बसिसकेपछि आफ्नो कुर्सी छोडेर आएर एउटा मेज तानेर उनको नजिकै बसे, त्यसपछि त तुरन्त सामान्य अवस्था नर्मलमा आइहाले उनी र खुसामदी हाँसो हाँस्दै नम्र भएर कुरा गर्न थाले। एकैछिन अगाडिसम्म वायात बदमासी बेकायदा बाहेक अरू शब्द ननिस्केको उनको मुखबाट हजुरका हजुर निस्कन थाल्यो। यस बेलासम्म ब्लड प्रेसर त कता बेपत्ता भइसकेको थियो कता, त्यसको चिनोसम्म पनि उनमा थिएन। आफूभन्दा ठूलाको उपस्थिति मात्रले पनि सुईकुच्चा ठोक्ने बजिया रक्तचापको यस्तो बानी बेहोरा देखेर विश्वनाथजी आफै पनि ताजुबमा परेका छन् अचेल। कति फरक छन् सधैँका ती व्यस्त तनावपूर्ण र रक्तचापले पीडित दिनहरू, ती बिहानहरू र आजको यो बिहान। घरमा भेट्न आउने मानिसका के कुरा, यही पशुपतिमा पनि मान्छेले उनलाई चिनेका भए त्यहीँ पछि पछि लाग्ने कति निस्कन्थे होला। अनि तीनमध्ये कतिलाई सरुवाको भन्छुन् त्यहीँ गर्नुपर्थ्यो होला, त कतिलाई निकासाको गुनासो त्यहीँ पोख्नु पर्थ्यो होला। घरभन्दा केही कम हुँदैन थियो यहाँ पनि। पशुपतिबाट फर्कँदा एउटा हलुवाईको पसल बाटामा देखेर उनी बसे। बस्ने, खाने, पैसा बुझाउने र हलुवाईको पकाउने सम्पूर्ण अटाइकन काठका दुईवटा बेन्च र सिमेन्टीको एउटा सेतो टेबल समेत भएको, तर कुचुरुक्क परेको त्यो साँगुरो कोठामा जेरी स्वारी उडाइरहेका मानिस र मिल्किएका मिठाईका टुक्रा खान पाउने आशले तिनका मुखमा टुलु टुलु हेरेर भुइँमा डुकिरहेका कुकुर, यो परिवेशसँग कमसेकम चौथाई शताब्दीदेखि उनको कुनै परिचय छैन। जेरी खाइसकेर पनि मागेको कसैले वास्तै गरेन। मार आफैले टेबलको थोत्रो ओमखरा समातेर घटघटी पानी गुड्काइदिए। अलग्ग पानी खाने अभ्यास कुन जगदेखि छुटिसकेको उनको, त्यसरी खाँदा अलिकति कमिजमा पोखिए पनि हाल्यो। कमिज टकटक्याउँदै होटेलबाट निस्के उनी र त्यताबाट बस चढेर रत्न पार्कतिर लागे। यो नगर बस पनि उनले आजसम्म कहिल्यै चढेका थिएनन्, चढ्दै पर्दैन। अफिसको काममा, अफिसको मोटर बाइक, सिनेमा, पिकनिक, भेटघाट, सामाजिक र उत्सवहरूमा जाने आउने जस्तो आफ्नो र आफ्ना परिवारको निजी आवश्यकताका लागि आफ्नै मन्त्रालय अन्तर्गतको एउटा योजनाको थुप्रै गाडीहरूमध्येको एउटा टोयोटा जिप लिइराखेका छन् उनले। त्यसको प्राइभेट प्लेट छ त्यसैले, त्यो बाहेक प्राइभेट प्लेटवाला आफ्नै निजी कार पनि छ उनको एउटा, यद्यपि त्यो चाहिँ उनी यदाकदा मात्र प्रयोग गर्छन्। हुन त केन्द्रीय सेवा विभागले दिइराखेको सेतो प्लेटवाला आफ्नै अफिसको कार पनि प्रयोग गरिन हुने होइन, तर सिनेमा, पिकनिक, बिहेबारी जस्ता ठाउँमा सेतो प्लेटको मोटर लिएर घुम्नु ठिक लाग्दैन उनलाई। प्राइभेट प्लेट भएपछि सबै कुराले ढुक्क, प्रोजेक्टकै भनेर पनि कसैले चिन्दैन, कति बेला कहाँ को आयो को गयो कसैले थाहा पाउँदैन। फेरि रात बिरात मोटर चलाउनु पर्दा ड्राइभर पनि राख्दैनन् उनी, आफै चलाउँछन् या त मनोज चलाउँछ। अनि त्यसरी जिन्दगी बिताएका विश्वनाथजीलाई आज यो भिडमा कुस्ती खेल्दै बस चढ्नु, चढेर घचडिँदै, ठेलिँदै, च्यापिँदै, कुल्चिँदै, कतै चुरुटले पलाउँदै, उभी उभी, झुन्डी झुन्डी यात्रा गर्नु अलिकति रोमाञ्चक भए पनि धेरै चाहिँ कष्टकरै साबित भयो।
अहिले तपाईँले सुनिरहनु भएको कथाको शीर्षक एउटा आधुनिक राजा मिदास। कथाकार जैनेन्द्र जीवनको यो कथा हामीले गरिमा कथा विशेषाङ्कबाट वाचन गरिरहेका छौं। यो कथाको बाँकी अंश वाचन लिएर फेरि आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज जैनेन्द्र जीवनको कथा एउटा आधुनिक राजा मिदासको वाचन सुनिरहेका छौं। यसलाई हामीले गरिमा कथा विशेषाङ्कबाट लिएका हौं। यही कथाको बाँकी अंश अब वाचन हुन्छ।
अब जिन्दगी युमोरो बसको यात्रा गर्ने छैन भन्ने प्रतिज्ञा गरेर रत्न पार्कमा ओर्लिएको एकैछिनमा उनलाई कता जाउँ भयो। सबै कार्यक्रम पूर्व निर्धारित थिएनन्, त्यसैले एकैछिन त्यसरी दोमन भएपछि दक्षिणतिर लागे उनी। बाटामा महाङ्काल थानमा रोकिएर दर्शन गरे। त्यहाँबाट नयाँ सडक, बसन्तपुर, काठमाडौँ गणेश हुँदै मरुहिटी निस्केर विष्णुमतीको जोरुङ्गे पुलसम्म पुगे। लफ्र्याक लफ्र्याक सधैँ देखेको यो सहर आज उनलाई नौरो लागिरहेथ्यो। सधैँ मोटरबाट हेर्थे उनी, सतहबाट अवलोकन गर्थे, तर आज पैदल हिँडेर हेर्दाखेरिमा यो परिवेशमा आफै एउटा अङ्ग भएर, एउटा पात्र भएर, एउटा हिस्सा भएर हेर्दाखेरिमा, महसुस गर्दाखेरिमा फरक महसुस हुँदो रहेछ। कतै मोटरका पुवापुवा, कतै व्यस्त तरकारी बजार, आआफ्नो सुरमा यत्रतत्र कुदिरहेका मानिसहरू, तिनका हल्ला, अलि परको त्यो मन्दिर अनि विष्णुमतीको त्यो फोहोर पनि। कति सुखकर छ यो सबै, यहाँ आहाल बसेका भैँसीहरू, यहाँको बालुवाको तट, कतै धोबीले सुकाउन फिजाएका लुगा, कतै गरिबहरूले सुकाएका गुइँठा, यिनको चामिपिएको सुख मोटरबाट यात्रा गरेर पाइन्नथ्यो। यस्तै यस्ता कुरा मनमा खेलाउँदै विष्णुमतीको त्यो थोत्रो पुलमा निकै बेर उभिएर उनले बिताए। त्यताबाट फर्कँदा 11 बजिसकेको रहेछ। फर्केर नयाँ सडक आइपुगेपछि एउटा भात खुवाउने होटल खोजेर उनी बसे। अर्डर गरेको एकैछिनमा आउन त दाल भात तरकारी आइपुग्यो, तर उनी विश्वनाथ लोनीले कहिले त्यस्तो होटलको भात खाएका हुन् न आज खाउन्, खानै सकेनन्। भात रुचेन भनेर मासु मगाए, तैपनि रुचेन। थालमा भात मुछेर खेलाउँदै यताउति हेर्न थाले उनी। त्यहाँ भात खान आउनेहरू धेरैजसो डेरा गरेर पढ्न बस्ने विद्यार्थीहरू रहेछन्, धेरैको महिनावारी खाना रहेछ। एक दुईजनासँग कुरा पनि गरे उनले, कहाँ पढ्ने, के फ्याकल्टी, के सब्जेक्ट, घर कहाँ इत्यादि। धेरैको अवस्था सामान्य रहेछ। एकाद चाहिँ हुने खानेकै छोराहरू पनि रहेछन्, धेरै साइन्सका विद्यार्थी रहेछन्, पढेर डाक्टर इन्जिनियर बन्ने आकांक्षा रहेछ। तिनका कुरा सुनेर उनलाई पनि आज धेरै पछि आफ्नो विद्यार्थी जीवनको सम्झना आयो। 30 वर्ष अगाडि उनी पनि यस्तै आकांक्षा राख्थे। पटना युनिभर्सिटीको विद्यार्थी छँदा उनको आकांक्षा पूरा भयो, पूरा के अझ पनि बढी भयो। उनी जुन ओदामा आज छन् त्यहाँसम्म पुगुला अथवा पुगेर पनि यतिको टिकिरहला भन्ने उनलाई सायद थिएन, र उनी आज आफ्नो सफलतादेखि पूरा सन्तुष्ट छन्। ओदा, अधिकार, इज्जत, प्रतिष्ठा, धन सम्पत्ति के छैन उनीसँग। विद्यार्थीहरूपछि भात ल्याउने होटलको कान्छा केटासँग पनि घर कहाँ भनेर उनले सोधे। सिन्धुपाल्चोक भने उसले, उसको कथा फेरि अर्कै रहेछ। पहिले त पढ्ने इच्छा रहेछ त्यसको पनि, तर पढ्नको लागि एक त घरको अवस्था नाजुक भएको, त्यसमाथि सौतिनी आमाको दुर्व्यवहारले घरमा बस्नै नसक्ने भएपछि भागेर काठमाडौँ आएको रहेछ। यहाँ आएर चाहिँ यस्तो भयो यी, खुइए निश्वास छाडेर कान्छाले भन्यो, 6-7 वर्षको बीचमा 4-5 वटा होटल फेरि फेरि भाँडा माझ्ने काम गरिरहेको छु। मालिकहरूले काम गरेको पैसा दिएनन्, खाना लाउन राम्रो दिएनन्, कुटे पिटे भनेर एकातिर छाडेर अर्कोतिर गयो, तर जहाँ गए पनि आखिर उइरहेछ। यहाँ पनि काम गरेको 9 महिना भइसक्यो, अहिलेसम्म 1 पैसा तलब पाएको छैन। अब त यो भुक्तमान सबै पचिसक्यो। यति भनेर घाँटीभरि कालै मैल कटकटीको त्यो केटाले ठुटो चुरोटको धुवाँ फुर्र उडाउँदै र नाकको सिँगान सुर्र तान्दै आफ्ना कहिले नमाझेका पहिला दाँत घिच्याएर मुखभरिको दुर्गन्ध जब उनकै अघिल्तिर फिजारे थियो, उनलाई त जति खाएका थिए त्यो पनि वालै आउला जस्तो भइहाल्यो, र हत्तपत्त त्यहाँबाट उठेर पैसा तिरेर बाहिर निस्कियो उनी। निस्केर रत्न पार्क आइपुगे। चैतको दिन काठमाडौँमा अहिलेसम्म पनि घाम प्यारै थियो। उनी पनि टोली खेलमा घाम तापेर सन्चो मानिरहेका मानिसहरूको जमातमा गएर निस्किए। टोली खेलको त्यो विविधताले पूर्ण रङ्गी बिरङ्गी संसारको उनी पनि एउटा हिस्सा भए। एउटा आयुर्वेदिक औषधि विक्रेता चटकहरू देखाइ देखाइ आफ्नो औषधिको विज्ञापन गरिरहेथ्यो। त्यसको चटक हेर्न लागे उनी, हेरेर त्यसैमा तल्लीन भए केही बेर। चटकीको बाघ चातुर्य र हाँसो ठट्टामा मुग्ध भएर उनी पनि बीचबीचमा धेरै पटक भिडसँगै गलल्ल हाँसेका थिए। त्यो हाँसो बिल्कुल उन्मुक्त हाँसो थियो। अघि पछि त उनलाई यस्तो हाँसो हाँस्न कि पनि कि त दायाँ बायाँ अगाडि पछाडि 10 वटा कुराको विचार गर्नुपर्छ, कि त श्रीमतीको मुक्तिर हेरेर उसको मौन स्वीकृति लिनुपर्छ। त्यहाँबाट अलि पर दुईजना मानिस सवाईको पुस्तक हातमा लिएर दोहोरी गाई गाइकन आफ्नो पुस्तकको प्रचार गरिरहेका रहेछन्। त्यता लाग्यो उनी, सवाई सुन्न थाले। सवाई सुन्नका लागि वरिपरि झुम्मिएका अधिकांश ग्रामीण र अपठित श्रोताहरूमध्येकै एक भएर उनी पनि रमाइलो मान्दै सवाई सुनिरहे। त्यताबाट बिस्तारै डुल्दै बजारको अवलोकन गर्न थाले उनी। खुला आकाश मुनतिरको टुँडी खेलको फुटपाथ बजार, सिद्धबाबाको औँठी र कैयन रोगको अचूक औषधि, अनि थोत्रा पुराना पुस्तकदेखि लिएर तयारी पोसाकसम्म बेच्न राखिएको टुँडी खेलको त्यो दैनिक हाटबाट आजसम्म विश्वनाथजीले केही किनेका थिएनन्। आज किने एउटा गोजी रुमाल। रुमाल देख्दा चिटिक्क परेको भए पनि कपडा कमसल थियो, अनि उनले पनि पहिले 5 रुपियाँ भनिएको त्यो रुमाललाई मोलमोलाई गरी गरी 5 सुकामा छुटाए। आखिर उनले त्यो रुमाल किनेका पनि त त्यही मोलमोलाइकै आनन्दको निम्ति थियो, नत्र उनलाई त्यो 5 सुके रुमालको के काम। ड्राइभर पिउन पाले वा पिएलाई नअराइकन कुनै फुटपाथ बजारबाट आफैले केही चिज किनेको, सायद यो पहिलो अवसर थियो उनको विगत 20-25 वर्ष यता। अलि परतिर दुईटा साँडे जुध्ने तर्खरमा रहेछन्। साँडे जुधेको भनेपछि भुत्तको भने विश्वनाथलाई अनि के चाहियो र लागे उनी पनि साँडेको पछि पछि भिड सँगसँगै दुगुर्न। कहिले चोर औँला र बुढी औँला मुखमा कोची कोची कानै फुट्ला जस्तो गरेर सिट्ठी बजाएका छन्। मुखै हत्केलामा राखेर जोडेर वा बेस्कन कराएका छन्। कहिले थप्पडी मारेका छन्। कहिले कसैको थोत्रो टिन टिपेर बेसरी उठाउँदै हिँडेका छन्। साँडे सुर्याउने एउटा कुराको शुद्धि छ, अरू केही कुराको शुद्धि छैन। आफू को हुँ भन्ने मानव बिर्सेका छन् उनले। यति बेला उनी आजको सरकारका सचिव विश्वनाथ लोहनी छैनन्। यति बेला त मानौ आजभन्दा 40 वर्ष अगाडिका दरबार स्कूलका विद्यार्थी विश्वनाथ लोहनी हुन पुगेका छन् उनी। एक फेरि 40 वर्ष अगाडि जब उनी 14-15 वर्षका हुँदा हुन्, त्यति बेला ठूला बाबु कान्छा बाबुहरू समेत सबै संयुक्त भएको दिल्ली बजारको पुरानो ठूलो घरमा बस्थे उनी। तररामा उनको मावली थियो अनि स्कूलबाट भागी भागी अथवा घरमा मावल गएको भनेर ढाँटी ढाँटी घण्टौँ घण्टा टुँडी खेलमा असनमा सुन्धारामा साँढे जुधेको हेरेको साँढेको पछि पछि लागेर सूर्य आएको अस्ति जस्तो लाग्छ उनलाई। यद्यपि त्यो सबै कम्तीमा पनि 35-40 वर्ष पुरानो कुरा भइसक्यो। अब र यो 35-40 वर्षको बीचमा चाहिँ जस्तो कि धेरै भिआइपीहरूलाई हुन्छ, युएनओको सेमिनार स्पेनमा जाँदा मेड्रिडमा थुप्रै डलर तिरी त्यहाँको प्रसिद्ध बुल फाइटिङ एक दुई फेर हेर्ने मौका मिलेको भए पनि आफ्नो देशको आफ्नो सहरको सित्तैमा हेर्न पाइने साँढेको जुदाई हेर्न फुर्सद भने उनलाई कहिल्यै प्राप्त भएन। निकै बेरको जुदाईपछि अब हरुवा चाहिँ साँढेले पुच्छर लुकाएर एकातिर भागेपछि तमाचा सकिए थियो। विश्वनाथजीलाई पनि थकाई र भोक लागेर आयो। बिहान पनि भात खान नसकेका बोटाइटीमा आएर एउटा रेस्टुरेन्टभित्र पसेर समोसा तरकारी लालमोहन मगाएर टन्न खाए। त्यसपछि चिया खाउन्जेल चाहिँ वरिपरिको वातावरणलाई निहाल्न थाल्यो उनी। रेस्टुरेन्ट फोहोर थियो, यत्र तत्र पानी र तरकारीका झोल पोखेका थिए, खानेकुरामा झिङ्गा भन्किरहेका थिए। बेराहरू कहिले आपसमा फोहोर खट्टा गरेर हलल्ला हाँस्थे, कहिले हात हालेर चल्न सुरु गर्थे, चल्दा चल्दै फेरि झगडा पर्थ्यो, कुस्ती सुरु हुन्थ्यो। दलिनमा एउटा थोत्रो पङ्खा घिरिक घिरिक कराउँदै मानव अनिच्छापूर्वक चलिरहेको थियो। अहिले नै खसेर टाउको फुटौला कि जस्तो, उनलाई त त्यहाँ बसुन्जेल डर पनि लागिरह्यो। रेस्टुरेन्टबाट बाहिर निस्केर पनि फेरि अलिकति बदाम र दुईटा सुन्तला किने उनले र छोडाउँदै खाँदै बजार डुल्न लागे। प्रत्येक आउने र जाने तन्नेरी र तरुणीका हुल, क्याम्पसका विद्यार्थी, किनमेल गर्न हिँडेका गृहिणीहरू, मोरमलाईमा व्यस्त ग्राहक र आफ्नो मालको प्रशंसामा मस्त विक्रेताहरू, सबैलाई बडो अभिरुचिका साथ हेर्दै बडो जिज्ञासाले सबैतिर अवलोकन गर्दै असन इन्द्रचोकका बजार घुमिरहे विश्वनाथजी। रानी पोखरिनी र एउटा साइकल पसलमा गएर साइकल भाडामा मागे। पसलेले चिनेको छैन भनेर दिन मानेन। उसलाई के सुर आयो कुन्नी? हातमा बाँधेको ओमेगा घडी फुकाली पसलेको हातमा दिँदै सोधे, यो छोडेर गए हुन्छ? घडी हेरेर पसले ट्वाल्ल पर्यो। उनी केही नबोली एउटा राम्रो चाहिँ साइकल टिपेर हिँडे। त्यताबाट लैनचौर महाराजगञ्ज बाँसबारी हुँदै बुढानीले कण्ठ जाने बाटोमा सामाखुसीको मुहानभन्दा अलिक परसम्म पुगे। उकालै उकालो त्यत्रो बाटो साइकल चलाएर आएको, थाकेर लखतरान भएछन् उनी। जिग्रा र पिँडालाई दुख्न थालेका रहेछन्। सधैँ मोटर चढेर हिँड्ने र सुख सुविधापूर्ण जीवनयापनमा अभ्यस्त अनि मानसिक तनावबाट सधैँ गुज्रिरहनु परे पनि शारीरिक कष्ट भने विगत 30 वर्षदेखि कहिल्यै भोग्नु नपरेका विश्वनाथ लोहनीलाई आजको यति साइकल यात्रा निकै भएछ पनि। नजिकै शिवपुरीको डाँडो भीमताए तर असाध्यै सुन्दर देखिन्थ्यो। उनी मोटर चढेर यही बाटो कति फेर ओहोरदोहोर गरेका छन्, तर यहाँको कुनै चिज पनि आजभन्दा अघि उनलाई आजको जति राम्रो लागेको थिएन। मानौ पखेटा फिजाउँदै चुच्चो आकाशतिर फर्काएर उड्न ठिक्क परेको विज्ञान कथाहरूमा वर्णित प्राग ऐतिहासिक कालको कुनै विशालकाय पक्षी जस्तो यो शिवपुरी छानामा फर्सी सुकाएका र झ्यालबाई र बिउको मकै झुन्ड्याएका एकनाशका गाउँका घरहरू, घरका आँगनहरू, गोठहरू, बारीहरू, परपरसम्म देखिने हरिया तरेली परेका खेतहरू, खोल्साहरू सबै नै आज बिचट राम्रा देखिन्थे। हर र बतास चल्न थाल्यो। त्यही खेतको डिलमा कुनाले यस्तो टेकेर पल्टेका थिए उनी। बतासले पसिना उभाउँदै जाँदा त उनलाई निद्रा लागेछ। त्यो खेतको डिलमा कति बेर त्यसरी निदाएको नि, भ्युजदाखेरिमा उनको नजिकै 3-4 जना 12-14 वर्षका केटाहरू कल्याङमल्याङ गरेर कराइरहेका थिए। उठेर हेरेको एउटा गुलेली लिएर तिनीहरू पालै पालो खेतमा रुखमा आन्दा रहेछन्, तर एउटा पुतलीसम्म पनि नमर्ने। त्यो देखेर उनीहरूसँग गुलेली मागे उनले र पर खेतमा चरिरहेका एक जोडी ढुकुरहरूतिर देखाएर सान गर्दै मारौँ भनेर सोधे। केटाहरूले पत्याएनन्। पहिले त उनी आफैलाई पनि आफूमाथि पत्यार लागेन, तर जब देब्रे हातमा कापे समाएर दाहिनीले गुलेली तन्काउँदै अन्दाजी 5 सेकेन्ड जति एउटा आँखो चिम्लिकन ढुकुरको टाउकैको निशाना लिएर मट्याङ्ग्रालाई एक झड्का दिए थिए, एउटा ढुकुर त भुर्र उडिहाल्यो। अर्को जसलाई हानेका थिए त्यो चाहिँ भ्याट भ्याट गर्दै केही पर पुगेर पछारियो। केटाहरू विस्मयका साथ उनलाई हेर्न थाले। उनले गुलेली उनीहरूतिर दिँदै जाओ पोलेर खाओ भनिदिए। उनको मुखबाट त्यतिकै निस्कनु थियो, केटाहरू को पहिला जस्तो गरी सब खुर र ढुकुर खसेतिर दगुरे। आफ्नो निशानेबाजी आज गुलेली छुनै छाडेको 35-40 वर्षपछि पनि उस्तै देखेर उनलाई सन्तोक भयो अनि अलिकति ग्लानी पनि. आपसमा प्रेममा लिइन् त्यो निर्दोष निष्कपट र सुन्दर पक्षीलाई किन मारेका होलान् उनले. त्यसलाई मारेर के मिल्यो उनलाई. त्यसको अर्को चाहिँ सहचरी एक्लो अब के गर्दो हो यो उमेरमा. अब यस्ता ब्यादा प्रवृत्तिले सुख दिँदा रहेनछन्. केटाकेटी छँदा यस्तो भावना केही हुन्न थियो. गुलेली दिएर खेतखेत चार्यो. उनको निशाना अचुक हुन्थ्यो. दिनहुँ 8-10 भगेर मार्दथे अनि थुप्रै बुराहरू उनका पछि लाग्थे. सब मिल्यो, शिकार पोल्यो, खायो कहिले रामकोटे राजाको क्याम्पाभित्र, कहिले सान्चा झ्यापूको खेतको कुनामा, कहिले कता कहिले कता. फर्कदा बाटो ओह्रालो थियो र ट्रिपको उल्लासले गरेर उनको मन पनि उडान भर्न आतुर कुनै पक्षी जस्तो भएको थियो. हलुङ्गो र उत्साहले युक्त साइकल चाल्नै परेन. सलल्ल बग्न थाल्यो. उनी कावा खाएको जस्तो गरेर पिच सडकको एउटा छेउबाट अर्को छेउ पुर्याउँदै नागबेली पारी साइकल चलाउन थाले. त्यतिले नपुगेर काठीमाथि आफू पनि हल्लन र सुसेली बजाउन थाले. तलबाट साइकलमा बुढानी कण्ठतिर आउन लागेका दुईजना टुरिस्ट उनको चाला देखेर छक्क पर्दै हेर्दै थिए. तिनीहरू नजिक आएपछि हेलो भनेर हात हल्लाइदिए उनले र पर पुगुन्जेल हात हल्लाइरहे अनि त्यहाँ टुरिस्टहरू पनि दङ्ग परेर हात हल्लाउन लागे. साइकल नागबेली चालमा बगिरहेथ्यो. एउटा पुरानो गीत आफसे आफ उनको जिब्रामा लुटपुटिन आइपुग्यो. उनी गुनगुनाउन थाले. कुसुमको महल यो घाम छायाको देश, सुनकेश्वर रानी मेरी सुन जस्तो केश. यो उनको जमानाको गीत थियो. त्यति बेला यो गीत बजेको कहीँ सुने भने उनका खुट्टा जहाँ पुगेका हुन्थे त्यहीँ रोकिन्थे. जस्तै बिद्दो पनि काम किन नहोस्, पहिले पहिले त नाचगान बजानमा पनि खुब सोख हो उनलाई. अहिले चाहिँ घरमा भएको एउटा हार्बिन पनि धुलोले पुरिएर कुन कुनामा एकातिर मिल्किएको छ कुन्नी, त्यो उनीलाई पत्तो छैन. नाच गाना बजाना खेलकुद शिकार यस्ता कुराको उनको व्यस्त जिन्दगीमा कुनै स्थान रहेन. अब कहिलेकाहीँ बेलुका खानपिनको कार्यक्रम गरी जुन मनोरञ्जनको आयोजना गर्न खोजिन्छ त्यसमा पनि आफू अतिथि भए, आतिथ्यद्वारा आफ्नो खुसामद र आफू आतिथ्य भए, आफूद्वारा अतिथिको चाकरीकै प्रयोजन बढी भए. रक्सी खाए पनि अड्कली अड्कली खानुपर्ने र बोले पनि तौली तौली बोल्नुपर्ने झर्को लाग्दो अभ्यासमा परिणत हुन जान्छ एकै पटकै पछि यस्तो आयोजना. फर्केर रानी पोखरी आइपुग्दा झमक्क भइसकेको थियो. साइकल बुझाइसकेपछि कुनै मध्यम स्तरको चाइनिज रेस्टुरेन्ट खोजेर बसे उनी र एउटा उपयुक्त ठाउँ छानेर बसे. त्यहाँ एकैछिन मेचमा यसो ढल्केर खुट्टा पसारे. दिनभरिको थकाई मानव खुट्टामा सोरिन पुग्यो. एकछिन आँखा चिम्लेर सुस्ताएपछि एउटा डबल पेग हुस्की र सोडाको अर्डर दिए उनले. मेनु हेरेर अलिकति शीतन पनि मगाए. एक्लै हुनाले अरू थोक गर्नु केही थिएन. त्यसैले पिएको आनन्द लिँदै चारैतिर अवलोकन गर्न थाले उनी. रेस्टुरेन्ट राम्रै चल्ती हुँदोरहेछ. यहाँको खाना पनि उनलाई स्वादिष्ट लाग्यो. मानिसहरू धमाधम आउँदै थिए. 8-8:30 बजेसम्ममा टेबलहरू प्राय सबै प्याक थिए. अनि त मध्यम व्ययको तर राम्रोसँग सजाइएको र सफा सुग्घर र सिनित्त परेको त्यो रेस्टुरेन्ट आफ्नो सम्पूर्ण विविधताका साथ प्रकट हुन थाल्यो. अर्डर लिँदै र पूरा गर्दै हिँडिराखेका सरक्क परेका चुस्त बेराहरू, गिलास प्लेट, चम्चा काँटाका टाङटुङ स्वरहरू, बियर र सोडाका बोतलहरू, खोल्दाका ह्वाम्स आवाज र काउन्टरमा बजिरहेको सङ्गीतको मधुर धुन, कहिले क्याबिनको एकान्त खोज्दै आउने प्रेमी युगल, कहिले दिनभरिको व्यस्ततापछि बेलुका रमाइलो गरौँ भनेर बाहिर मोटरसाइकल पार्क गरेर हेलमेट खोल्दै भित्र पस्ने सफारी सुट लाएका र हातमा ब्रिफकेस बोकेका कामकाजी मानिसहरू, कहिले विदेशी पर्यटकहरू, नाना ढङ्गका मानिसहरूको आगमन, मानिस अनुसारका गफ, मानिस अनुसारका कुरा. गफका विषयमा मानव कुनै सीमा थिएन. महँगी समसामयिक घटनाक्रम, म्यानेन्जाइटिसको महामारी, राजनीति, यहाँसम्म कि घरमा बिहान तरकारीमा नुन चर्को भएकोदेखि लिएर जेनेभामा हुन लागेको अमेरिका रुस बीचको निशस्त्रीकरण वार्ता सम्बन्धमा मान्छेका आआफ्ना ज्ञान गच्छे र स्तर अनुसार टिका टिप्पणी र बहस चल्न थाल्यो. रात छिप्पिँदै र पेयका पेगहरू थपिँदै गएपछि मान्छेका स्वरहरू पनि क्रमशः चर्का हुँदै गए. आपसमा अपरिचितहरूको परिचय स्थापित भयो. मदिराले उब्जाएको भावावेशमा कोही कसैका दाजु भए भने कोही जन्मभरका लागि कसैका भाइ, पर कुनामा एउटा ग्रुप टेबलमा तबला बजाएर गाना गाउन र नाच्न थाल्यो. यो सबै बडो रमाइलो लाग्यो उनलाई. रक्सी त धेरै ठाउँमा धेरै फेर खाएका छन् उनले, तर आज एक्लै खानुपर्दा समेत जुन स्वच्छन्दता, जुन सौहार्द्रता, जुन अनौपचारिकता यहाँ मिलेको छ त्यो कहिले मिल्यो उनलाई. अघि पछि त उनी सचिव विश्वनाथ लोनी हुन् भइहाल्छन्, चाहे त्यो अफिस होस् वा ककटेल पार्टी, एउटा अदना मानिस बनेर खाँदा पिउँदा जुन आनन्द छ त्यो ठूलो मान्छे भएर कहाँ। एउटा अदना मानिस बन्नुको सुख आज यतिखेर महसुस भइरहेछ उनलाई। जता पसिदिए पनि हुने, जता बसिदिए पनि हुने, न पोजिसनको बन्धन छ, न इज्जतको पासो, न चाकरी छ, न खुसामद, न अधिकारको महिमाले मण्डित धाक रवाफ र गर्जना छ, न कर्तव्यको बोधले ग्रस्त अत्यन्त मर्यादित समयमित र नियन्त्रित बोली व्यवहार, न व्यर्थको व्यस्तता छ, न खाइ नपाएको तनाव। त्यसको विपरीत ठूलो मान्छे बन्न र बनिरहन कति गाह्रो छ त्यो त उनीहरूलाई थाहा छ। खाइपाई आएको सुख सुविधा अधिकार गुम्ला कि खोसिला कि भन्ने हरदमको डर, हरदमको त्राही त्राही, परिणामस्वरूप उब्जेका तनाव, चिन्ता र नाना थरीका रोग। अनि यी सब कुराबाट मुक्तिका निम्ति डाक्टरको चेतावनीको पनि पर्वाह नगरेर बेला बेलामा अचेत होइन्जेल खाइने थरी थरीका रक्सीहरू, कसै कसैको खुसामत, कहिले कसैको चाकरी, कहिले कसैलाई घरमा बोलाएर खुवाउने पिलाउने कार्यक्रम, कहिले कसैलाई टक्राइने बहुमूल्य उपहार, कहिले के तिकडम, कहिले के जालझेल, आफ्नो मतलब साधनाका लागि स्थापित गरिने, अगाडि बढाइने, नवीकरण गरिने र तोड्न परे तोडिने परिचय, सम्बन्ध र मित्रताका अनगिनती क्रम, मनसुनको अनन्त सिलसिला, मन्त्रीमण्डलको परिवर्तनदेखि लिएर मनसुन समयमा आइ नपुगेको सम्बन्धले कति बेला के प्रभावित गर्ने हो भनेर डराइरहनु पर्ने, सतर्क भइरहनु पर्ने, निगरानी गरिरहनु पर्ने जागिरको स्थिति। पर्व पर्वमा पठाइने शुभकामना कार्ड र टेलिफोनका बधाई ज्ञापन जस्ता पिएले गरेर हुने कुरामा पनि डराएर कसैलाई छुट्यो कि पुगेन कि भनेर आफैले हेर्नुपर्ने, आफै लाग्नुपर्ने बाध्यता, एक बिहानैदेखि कि त भेट्न आउने मान्छेको ताँती, कि त फर्छाउनुपर्ने फाइलको चाङ, टेलिफोनबाट नाजुक नाजुक समयमा लौ तुरन्त आइपुग्नु भन्ने माथिको अर्डर, कहिले त कहिले मिटिङै मिटिङको श्रृङ्खला, कहिले फुर्सदले दुई मिनट बस्न पाउनु छैन, यसो बिदा लिएर कतै गएर केही दिन एकान्तवास गरौँ भन्न पनि पाउनु छैन, न एकछिन कहिले प्रकृतिको मनोहारितामा मुग्ध हुने फुर्सद छ, न कसैले बीचमा बाधा नगरिकन एकैपटक मा सिद्ध्याउने गरी कुनै सुरुचिपूर्ण र रोचक पुस्तक हातमा लिएर ओछ्यानमा पल्टिने समय सुलभ छ। उनलाई रक्सी लाग्दै आएको थियो र तेस्रो पेक सिद्धाइ सक्दा नसक्दै आफूले आफैसँग भने उनले, धत यो पनि जिन्दगी हो, पशुको पनि योभन्दा धेरै सुखको जिन्दगी हुन्छ, खालि अधिकार र सुख सुविधा मात्र भएर त पुग्दै पुग्दैन, जे पर्ला पर्ला भोलि नै राजीनामा दिन्छु, जा राजीनामा दिन्छु खान्न यो सचिवको जागिर, म एउटा अदना मानिस बन्छु, अब म भोलिदेखि एउटा अदना मानिस भएर जीवन बिताउँछु, स्वच्छन्द तनावरहित र सुखी भएर आफू खुसी गरेर बिताउँछु, बारबाट पाउने दस बजे घर जान भनेर निस्कदा उनको मनमा यस्तै विचार थियो। तर जब घर पुगेर ओछ्यानमा पल्टिथे उनलाई फेरि लाग्यो, यसो गर्नुहुन्छ, हुन्छ यसो गर्न, यसो गर्नु सम्भव त छ कि, उनलाई रक्सीले छाड्दै गइरहेको थियो तर निद्रा पनि लागेको थिएन। बाह्र बजिसकेपछि ओछ्यानमा उठेर पाइप सल्काए, पाइपको सर्को तान्दै विचार गर्दा यो उनलाई आफूमाथि आफै हाँसो उठेर आयो। मान्छे कहिलेकाहीँ बडो बडो केटाकेटी कुरा सोच्दो रहेछ, उनले पनि अघि त्यस्तै कुरा सोचेका रहेछन्, के रे राजीनामा दिने रे, अनि के रे एउटा अदना मानिस बन्ने रे, त्यो पनि किन रे भने अदना मानिस बन्नुको सुखका लागि रे। उनलाई हाँसो उठ्यो, सुख के को सुख, अदना मानिस बन्न चाहेमा जति बेला पनि पाइन्छ, तर आफूले चाहेर सरकारको सचिव बनोस् त कोइलौ, वर्षौंदेखि यतिका सङ्घर्ष गरेर, यत्रो यत्न गरेर, यो विघ्न चलाखी दुर्त्याई र दुःख कष्ट गरेर जोगाएको टिकाएको यो जागिर, यो ओहदा के यसै गरी झडङ्ग एउटा निर्णय गरी छोड्नको लागि हो र? हो, छोड्छु भन्न सजिलो छ, धेरै सजिलो हुन्छ, तर छोड्न र छोडेर बाँच्न कति गाह्रो हुन्छ त्यो किन नसोचेका उनले। बिहान एक छाक होटेलको भात खानुपर्दा कस्तो भएको थियो, खान सकेका थिए र एकछिन बस चढ्दा कति शास्ति भएको थियो, दिउँसो एक घण्टा रमाइलाको लागि साइकल चलाउँदा शुद्ध थाकेर के गति भएको थियो उनको, अनि त्यही दुःख र अभावको अदनापनका लागि सुख सुविधा अधिकार र धनसम्पत्तिको यो अवस्था परित्याग गर्ने स्वेच्छाले आफूले आफैसँग यो प्रश्न सोधेर खाइरहेको पाइप टेबलमा थन्काए उनले र सुराईको पानी सारेर खाए। त्यसपछि टेबल घडी हातमा लिएर त्यसको अलार्म ठिक 5 बजे मिलाएर घडी राखेर अर्कोतिर फर्केर सुते। भोलि बिहान सबेरै उठ्न थियो उनलाई, उठेर दुई ठाउँ नगइ नहुने भएको थियो। विभागीय मन्त्रीले उनलाई सबेरै घरमा बोलाएका थिए र प्रमुख सचिव कहाँ चाहिँ चाकरीमा नगएको यसपालि धेरै दिन भइसकेको थियो, त्यसैले जानु अत्यन्त जरुरी थियो।
श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक एउटा आधुनिक राजा मिदास, कथाकार जैनेन्द्र जीवनको यो कथा हामीले गरिमा कथा विशेषांकबाट लिएका हौं। यो कथाको वाचनसँगै श्रुति सम्वेगको समय अब आजलाई सकिन लागेको छ। श्रुति सम्वेगमा जैनेन्द्र जीवनको कथाको वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना एचएचआरयुटीआई श्रुति @unn.com.np। हस् त आजको लागि श्रुति सम्वेक यहीँ सकिन्छ। अर्को दिन फेरि अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरे बिदा चाहन्छु। नमस्कार, शुभरात्री।